नमस्कार। रेडियो कार्यक्रम प्रकृतिमा स्वागत छ। म हो दीप्ति विश्वकर्मा र मलाई प्राविधिक कक्षबाट सहयोग मिलेको छ मित्र प्रवीण सुवेदीको। आज रेडियो कार्यक्रम प्रकृतिको छैठौँ श्रृङ्खला हो। रेडियो कार्यक्रम प्रकृति राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको सहयोगमा चितवनको माडी स्थित स्वदेश एफएम 93.2 मेगाहर्जले उत्पादन गरेको हो। श्रोता मित्र, रेडियो कार्यक्रम प्रकृतिमा अब प्रस्तुत छ रेडियो नाटक। रेडियो नाटक खण्डमा हजुरबुबा र हजुरआमाको अन्तर सम्वाद धारावाहिक रूपमा प्रस्तुत हुन्छ। उहाँहरूले आज भने प्रमुख आक्रामक जनावरमा पर्ने जंगली हात्ती, यसको आक्रमणको कारण र बस्ने उपाय बारे कुराकानी गर्दै हुनुहुन्छ। हजुरबुबाको भूमिकामा स्वदेशकर्मी दुर्गा बहादुर कुँवर र हजुरआमाको भूमिकामा स्वदेशकर्मी शर्मिला लामिछानेले अभिनय गर्नु भएको हो। तपाईँ पनि सुन्नुहोस् न है।
जलमा पर्दा छ नयराते सारी मया सर्दा छ।
अब झ्यालमा पर्दा छ पर्दा मात्रै होइन, अब चाहिँ नि जाली पनि लाउनु पर्ला जस्तो छ के, मच्छरले बसी खानु दिएन।
झ्याला पर्दा छ त गीत पो गाट्यौँ के रे, झ्यालमा के को जाली हो र पल्लै ल्याएर हाल्दै पर्सि त अब हात्तीले सुट छिडाउला भन्नु पनि पर्न आनन्द ढुक्क मन सुत्दा पनि भयो।
हुन त ठिकै भनिस्के रे बुढी, यो हात्तीले पनि अब वर्षै पछि अब दिनु दुःख दिएको छ हामीलाई।
अनि ओ साँच्ची बुढा, तिमीलाई हात्ती चाहिँ कस्तो खालको जनावर लाउँछ?
सुन बुढी, यो हात्ती चाहिँ जमिनमा पाइने सबैभन्दा ठुलो जीव हो, जसको 5000 किलोग्राम तौल र 3 मिटर लगभग उचाइ हुन्छ के यसको। बुढी, हात्ती चाहिँ प्राय समूहमा बस्ने गर्दछ। यो चाहिँ एउटा शाकाहारी घाँसपात खाने जनावर हो के।
अनि बुढा, यो हात्तीले बेला बेलामा मान्छेलाई चाहिँ आक्रमण गरेको खबर पनि हामीले सुन्न पाउँछौँ होइन, कस्तो बेलामा चाहिँ हात्तीले मान्छेलाई आक्रमण गर्दो रहेछ त नि।
सुन बुढी, एक्लो हात्तीहरू बढी आक्रामक हुन्छन्। मात लागेको अवस्थामा भाले हात्तीहरूको शरीरमा एक किसिमको हर्मोन उत्पादन हुन्छ, जसले गर्दा बढी उत्तेजित हुने र एक अर्कासँग जुझ्ने गर्दछ। यति बेला यिनीहरूको कञ्चटबाट तरल पदार्थ बग्छ। यस्ता भाले हात्तीहरू सामान्य भन्दा बढी आक्रामक हुन्छन् के। अनि जम्का भेट भएमा वा अचानक हात्तीको नजिक पुगेमा पनि यसले आक्रमण गर्दछ। हात्ती चरिरहेको बेलामा जिस्काएमा वा हल्ला गरेमा हो हल्ला तथा चर्को आवाज यिनीहरूलाई मन पराउँदैनन्, जसले गर्दा पनि आक्रमण गर्दछ। सानो बच्चा साथमा भएको अवस्थामा, आफ्नो बच्चा हराएमा वा मरेको अवस्थामा पनि यसले चाहिँ आक्रमण गर्दछ। खेती बाली खाना आउँदा, अगुल्टो वा कुनै वस्तुले चोट लाग्ने गरी हानेर धपाउँदा, रिसाएर पनि आक्रमण गर्ने गर्दछ। अनि के बुढी, अब इख राखेको अवस्थामा यिनीहरूको स्मरण शक्ति तीव्र हुने हुनाले जिस्काउने लखट्ने मान्छेको आवाज सम्झिरहन सक्छन् र पछिसम्म पनि आक्रमण गर्न सक्छ के।
अनि यो हात्तीले चाहिँ कसरी आक्रमण गर्दो रहेछ मान्छेलाई?
सुन बुढी, हात्ती कुनै कारणले रिसाएपछि यसले सबैभन्दा पहिले सुँड भुइँमा पड्काउँदै धुलो छर्छ, कान ठाडो पार्दै जोडले कराएर आक्रमण गर्छ, सुँडले हानेर मान्छेलाई लडाउँछ, अनि खुट्टाले थिच्छ र सुँडले समातेर च्याच्छ। भालेले दाराले पनि हान्छ र भुइँमा पछारिसकेपछि दाराले घोच्छ। रिसाएको हात्तीले मानिसलाई भुइँमा पछारिसकेपछि सुँडले समातेर पर फ्याँकिदिन्छ वा रुखमा लगेर पछार्छ।
ए प्रभु, साह्रै डर लाग्यो मलाई त। अनि यति कुरा मात्र भन्नु भएन, बच्ने चाहिँ कसरी हो त्यो पनि त जानकारी पाउनु पर्यो नि त फेरि।
डर लाग्दैछ बुढी, अब हात्तीलाई हामीले जस्तो व्यवहार देखायौँ त्यस्तै व्यवहार फर्काउने गरेको पाइन्छ। हात्तीलाई चोट पुग्ने गरी आक्रमण गर्यो भने मान्छेप्रति झन आक्रामक हुन्छ के। अनि जङ्गल जाँदा जाँड रक्सी नखाने, यसको गन्धले गर्दा हात्तीले मान्छेलाई पछ्याई पछ्याई आक्रमण गर्ने सम्भावना पनि बढी हुन्छ के।
अनि अरू?
सुन बुढी, अब हात्तीबाट बच्नको लागि हात्तीलाई त्यसै गरी बुढी अब चाहिँ हात्तीलाई धपाउँदा चारैतिरबाट घेरा नहाल्ने, घर बाहिर बिजुली बत्ती बालेर उज्यालो राख्ने, हात्तीको अवस्था बारे जानकारी राख्ने, हात्तीलाई आकर्षित गर्ने खेती बाली चाहिँ नलगाउने।
अनि अर्को कुरा के, यो हात्तीले आक्रमण गर्न आइहालेको बेलामा चाहिँ कसरी जोगिने हो त नि?
सुन बुढी, अचानक हात्तीसँग जम्का भेट भएमा आफूसित भएको सामान जस्तै टोपी लुगा झोला चप्पल फ्याँक्ने र नहात्तिकन बिस्तारै पछाडि हट्ने, हात्तीले लखेट्दा ढुङ्ग्यान बगरतिर भाग्ने, दलदल वा हिलोतिर भाग्ने, ठुलो रुख ढलेको भए त्यसको मुनिबाट भाग्ने, अनि हात्तीले लखेट्दा पुल पुलेसा तरेर भाग्ने, हात्तीको सुक्ने शक्ति तीव्र हुने हुँदा हावा बगिरहेको दिशातिर भाग्ने, आगो वा राको बालेर पनि हात्तीलाई तर्साउन सकिन्छ तर आगोले हात्तीलाई हिर्काउनु हुँदैन। हात्तीबाट बच्न ज्यादै ठुलो रुख चढ्नु पर्ने हुनाले हतारको बेलामा सम्भव नहुन सक्छ, रुख चढ्नु सुरक्षित उपाय पनि नहुन सक्छ। बुढी, अब हात्तीले आक्रमण गरिहाल्यो भने मरे जस्तो गरी चुपचाप बस्ने, नचलिकन चुपचाप गरी मरेको जस्तो गरेमा हात्तीले आक्रमण गर्दैन भन्ने विश्वास पनि छ। अनि मान्छेलाई आक्रमण गरेको थाहा पाउने बित्तिकै यो खबर नजिकको गाउँलेहरूमा यथाशीघ्र पठाउने, साथै निकुञ्ज आरक्षी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा समेत तुरन्त खबर गर्ने, घाइतेलाई उपचारको लागि सहयोग गर्ने। बुझ्यौ?
हस् बुढाजी, हस्, धेरै कुरा बुझे। आज अब झ्याला चाहिँ पलाइहाल्ने होइन कि बक्की नै घर ठडाउनु पर्यो, हात्तीले आएर भत्काउनु नसकोस्।
भाटे बाघबारे जानौ, बाघ संरक्षणमा सहयोग गरौ।
बिरालो प्रजातिको सबैभन्दा ठुलो जनावर पाटे बाघ एक आकर्षक, लजालु र शक्तिशाली मांसाहारी जङ्गली जनावर हो। 100 वर्ष अघि करिब 1,00,000 को संख्यामा रहेका बाघ हाल नेपाल सहित एसियाका 13 देशमा 5,000 भन्दा कम संख्यामा छन्। वासस्थान विनाश, चोरी सिकारी तथा बाघको अङ्गहरूको अवैध व्यापार जस्ता कारणले बाघको अस्तित्व संकटमा छ।
बाघहरू मान्छेको उपस्थिति कम हुने घना जङ्गल तथा घाँसे मैदान क्षेत्रमा बस्न रुचाउँछन्, तर कहिलेकाही घाइते, बुढो वा अशक्त बाघहरू जङ्गली जनावर शिकार गर्न नसक्दा सजिलै आहारा खोज्दै बस्ती छेउ आउने, गाईवस्तु मार्न सक्ने र मान्छेलाई समेत आक्रमण गर्ने गर्छन्। जङ्गल छेउ बस्ने हामीहरूले बाघका आनी बानी बारे जानकारी राखेमा बाघबाट सुरक्षित रहन सकिन्छ, बाघ संरक्षणमा सहयोग गर्न सकिन्छ।
कार्यक्रम प्रकृतिको आजको श्रृङ्खलामा अब प्रस्तुत गर्दैछौ चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानासँग स्वदेशकर्मी देवनारायण शाहले बाघ संरक्षण एवं मानव बाघको द्वन्द्व न्यूनीकरणमा समुदायको सहभागिता एवं जनजागरणका विषयमा गरेको कुराकानीको संक्षिप्त अंश।
मध्यवर्ती क्षेत्रका मानिसहरू र बाघको बिचको असमझदारीको अवस्था चाहिँ के छ?
पक्कै पनि यो चितवन राष्ट्रिय निकुञ्ज सँगसँगै जोडिएर अहिले चाहिँ पर्सा राष्ट्रिय निकुञ्ज, जस हामीले त्यसलाई चितवन पर्सा कम्प्लेक्स पनि भन्छौँ, यो क्षेत्रमा विशेष गरी बाघको उल्लेखनीय रूपमा वृद्धि भएको र यसले एउटा संसारका सामु नेपालले गरेको कमिटमेन्ट पनि पुरा भएको, किनभने अहिले चितवन राष्ट्रिय निकुञ्जका उसमा चाहिँ 128 बाघ गणना भएको 2022 त्यसरी 128। त्यो चाहिँ के भने बाघ भनेको सबैभन्दा हाम्रो इकोसिस्टमको हाम्रो कन्जर्भेसन सबैभन्दा टपमा रहने चाहिँ उयो हो। त्यसले गर्दाखेरि बाघको सङ्ख्या वृद्धि हुने भन्ने बित्तिकै के भने त्यसपछि त्यहाँको चाहिँ बाघको आहारा प्रजातिको चाहिँ वृद्धि हुनु पऱ्यो। आहारा प्रजातिको वृद्धि सबै चिजको चाहिँ त्यो व्यवस्थापनका कारणले नै त्यो कुरा चाहिँ सम्भव भएको हो भन्ने कुरा चाहिँ प्रमाणित भएको विषय हो। सँगसँगै यहाँले भन्नुभयो यसमा समुदायको सहभागिता के छ, वास्तवमा समुदायको सहभागिता बिना त यो काम सम्भवै छैन, किनभने अब हामीले बाघको सङ्ख्या बढे सँगसँगै केही च्यालेन्जहरू पनि निश्चित रूपमा बढ्या छन्, केही द्वन्द्व घटनाहरू पनि बढ्या छन्। तर अब हामीले अहिले हामीलाई च्यालेन्ज अब राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रलाई च्यालेन्ज भनेको के भने बाघको सङ्ख्या वृद्धि गऱ्यौँ, सङ्ख्या वृद्धि भयो, तर अब हामीले त्यसको व्यवस्थापनमा हामीले उचित ध्यान दिन सकिएन भने यसको कुरा के भने त्यसको लागि हामीले वासस्थानको सुधार, निकुञ्जभित्रै हामीले वासस्थानको उचित वासस्थानको व्यवस्थापन गर्न सकेनौँ भने चाहिँ त्यो बाघहरू चाहिँ किनभने उसको आहारा प्रजाति बस्तीमा हो नि, उसको आहारा प्रजाति आएपछि बाघ पनि त्यो आहारा प्रजाति खोज्दै बस्तीमा पस्ने खालको घटनाले द्वन्द्वको घटनाहरू बढ्न सक्छ। त्यसका निम्ति चाहिँ अब राज्यका तर्फबाट पनि अन्य चाहिँ साझेदार संस्थाको तर्फ निकायको तर्फबाट पनि हामी मध्यवर्तीको तर्फबाट पनि अब हामीले विशेष गरी हाम्रा कार्यक्रमहरू चाहिँ के अरे त्यो वासस्थान सुधारमा विशेष गरी वासस्थान सुधारमा चाहिँ हामीले चाहिँ ध्यान दियौँ भने त्यो जङ्गली जनावर जङ्गलभित्रै रहने, मानिसहरू पनि बस्तीमा रहने, मानिसहरू पनि अनावश्यक रूपमा जङ्गल प्रवेश नगर्ने, निकुञ्ज प्रवेश त नगर्ने कुरै भएन, त्यो त रेस्ट्रिक्टेड एरिया भयो। मध्यवर्ती बफर जोनहरूमा पनि हामी बिना काममा बिना कारण चाहिँ जङ्गल प्रवेश गर्ने, जङ्गल मान्छेको जङ्गल प्रवेशलाई घटाउने, र जनावरको चाहिँ बस्ती प्रवेशलाई रोक्ने त्यो रोक्ने माध्यम भनेको पहिलो माध्यम पहिलो चिज भनेको चाहिँ उसको वासस्थानमा हामीले उचित चाहिँ खानेपा उति चिजहरूको वासस्थान भन्ने बित्तिकै तपाईँको चाहिँ तपाईँ खाना छाना चाहिँ नानाको कुरा आउँछ होइन त्यसपछि त्यहाँभित्र चाहिँ पानीको व्यवस्थापनको कुरा त्यहाँभित्र चाहिँ घाँसे मैदानको व्यवस्थापनको कुरा हामी सबै त्यो कुरालाई व्यवस्थापन गर्न सकियो भने त्यो जङ्गली जनावर बाहिर आउँदैन र त्यो खालको घटना हुँदैन जस्तो विशेष गरी बाघ गैँडाको कुरा छ अर्को कुरा चाहिँ के भने अब हामीले चाहिँ मध्यवर्तीको कार्यक्रमहरूमा के पनि गरिरहेका छौँ भने कथम त्यो चाहिँ बाघ गैँडा जस्ता चाहिँ जनावरहरू बस्तीतिर प्रवेश गर्ने अवस्था भयो भने हामीले कम्तीमा कङ्क्रिट वालहरूको निर्माण गरेर मध्यवर्तीको कार्यक्रमहरू मार्फत कङ्क्रिट वालहरू यसमा स्थानीय सरकारको पनि लगानी छ प्रदेश सरकारको पनि लगानी छ कतिपय ठाउँमा सङ्घीय सरकारको पनि लगानी छ त्यो लगानीका मार्फत हामी चाहिँ कङ्क्रिट वालहरू मेस वायरहरू चाहिँ भनेर कम्तीमा तिनीहरूलाई चाहिँ सहज रूपमा बस्ती प्रवेश नगर्ने अवस्थामा चाहिँ छौँ तर त्यो काफी गर्न चाहिँ एकदम बाँकी छ एउटा कुरा चाहिँ तपाईँको सञ्चार माध्यम मार्फत चाहिँ के पनि म अनुरोध गर्न चाहन्छु सबैलाई अनुरोध पनि गर्न चाहन्छु भने हामीसँग यो राज्यको प्रायोरिटीमा चाहिँ कम परेको हो कि संरक्षणको कुरा भन्ने पनि चाहिँ देखिएको छ किनभने राज्यको कम प्रायोरिटीमा परेको छ त्यसले गर्दाखेरि कहिलेकाहीँ द्वन्द्वका घटनाहरू चाहिँ बढ्ने द्वन्द्वको घटनाहरू वृद्धि हुने त्यस्ता खालको घटनाहरू भएको छ त्यसमा अब हामीले विशेष कार्यक्रमहरू चाहिँ विशेष ध्यान दिएर त्यसको चाहिँ मैले फेरि पनि जोड दिन चाहन्छु त्यसको चाहिँ वासस्थानको लागि हामीले विशेष लगानी गर्नु पऱ्यो र त्यो क्षेत्रमा जो क्षेत्रमा खोला नदी वनमा आश्रित समुदाय छन् त्यो समुदायलाई त्यो आश्रित समुदायलाई वनमा जान नपर्ने गरी उनीहरूको जीविकोपार्जन आय आर्जनका कार्यक्रमहरू हामीले ल्याउन जरुरी छ त्यो कार्यक्रम मध्यवर्ती त्यो कार्यक्रमको बारेमा चाहिँ अब हामीले त्यो हाम्रो नियमावलीमै संशोधन गरेर त्यो हामी त्यो कामको चाहिँ एउटा चाहिँ मोडालिटी गर्दैछौँ भने राज्यको तर्फबाट पनि त्यसमा लगानी गर्न चाहिँ त्यो समुदायको चाहिँ जीविकोपार्जन र आय आर्जनमा चाहिँ गर्नलाई लगानी गर्न चाहिँ राज्यले पनि कन्जुसाई गर्नु भनेर साझेदार संस्थाहरूले पनि उनीहरूको अधिकारको मात्रै कुरा सिकाइदिएर भएन अधिकारवादी संस्थाहरूले पनि उनीहरूको अधिकारको मात्रै कुरा सिकाइदियो भने उनीहरूलाई कसरी चाहिँ आत्मनिर्भर बनाउन सकिन्छ उनीहरूलाई कसरी रोजगारमूलक बनाउन सकिन्छ उनीहरूलाई कसरी चाहिँ उनीहरूको जीविकोपार्जनमा चाहिँ हामी सपोर्ट गर्न सकिन्छ भन्ने खालका कार्यक्रमहरूमा हामी सबैले जोड दिनु जरुरी छ।
अहिले योजना राहतको विषय छ किनकि मध्यवर्ती उपभोक्ता समितिहरू र काउन्सिल त्यसमा जोडिन्छ पनि एकदमै जटिल छ ढिलो हुन्छ अथवा झन्झटिलो छ राहत पाउने कुनै खालको क्षति भयो भारी नानी क्षति हुँदा मानिस नै हताहती हुँदा त्यो खालको छ भनिन्छ गुनासो छ के छ यसलाई न्यूनीकरण गर्ने हिसाबले
यसलाई हामीले पछिल्लो चरणमा हामीले काफी सुधार चाहिँ गरेका छौँ तर पनि तपाईँले भनेको जस्तै अन्य मानवीय दुर्घटना हुँदा चाहिँ मानव घाइते हुँदा मानवको मृत्यु हुँदा त बरु त्यसलाई धेरै सहजीकरण भएको छ तपाईँको चाहिँ बाली नाली र पशुधनको चाहिँ अहिले पनि राहत लिने कुरा चाहिँ अलिक झन्झटिलो छ किनभने त्यसको मूल्याङ्कनको विषय सम्बन्धित पालिकाबाट मूल्याङ्कनको विषय त्यो चाहिँ अलिक झन्झटिलो नै छ त्यसले गर्दाखेरि जनताले चाहिँ अलिकति चाहिँ अप्ठ्यारो असहज महसुस गर्नुभएको छ कतिपय ठाउँमा तिनी यस्तै यस्तै कारणबाट चाहिँ मध्यवर्तीको मान्छेको धारणा नकारात्मक पनि बनेको छ वास्तव यसलाई साँच्चै यसलाई काफी हिसाबले सुधार गर्नुपर्छ र हाम्रो स्थानीय हिसाब स्थानीय तहबाट स्थानीय उपभोक्ता समितिकै लेभलबाट अब त्यो राहत दिने व्यवस्था छ कम्तीमा त्यहाँको वडा अध्यक्षकोलाई चाहिँ दोषभित्र राखेर स्थानीय सरकार स्थानीय वडा अध्यक्षहरूसँग राखेर हाम्रा स्थानीय चाहिँ गएका उपभोक्ता समितिहरू मार्फतै तत्काल हामी राहत दिने व्यवस्था किनभने एउटा कोषको व्यवस्था गरिदिने त्यो कोष मार्फत चाहिँ त्यो राहत तत्काल राहत दिने र त्यसको डकुमेन्ट चाहिँ पछि पुरा गर्दै जाने हिसाबले हामीले त्यो व्यवस्था गऱ्यौँ भने चाहिँ त्यो जनतामा त्यो खालको सकारात्मक प्रभाव पर्छ त्यसको निम्ति पनि हामीले यो राहत निर्देशिकामा परिवर्तन गर्न यसो सहजीकरण गर्नुपर्छ भन्ने हिसाबले मध्यवर्तीले निरन्तर पहल गरिरहेको छ।
एउटा उपभोक्ता जो निकुञ्जमा हिजो डिपेन्डेन्ट थियो अहिले बसोबास गर्छ र अहिले मध्यवर्ती क्षेत्रमा छ र त्यस्तै अरू सबै उपभोक्ताहरूले बनेको जुन समुदाय हुन्छ समुदायले बाघको संरक्षण गर्ने हिसाबले गर्नुपर्ने भूमिका रिटर्न भूमिका चाहिँ के होला?
मैले पक्कै पनि भने यो चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधताको हिसाबले अत्यन्तै महत्त्वपूर्ण ठाउँ हो। यो तपाईँ हामी चितवनवासी हुनुको नाताले चितवन राष्ट्रिय निकुञ्ज वरपरको बासिन्दा हुनुको नाताले पनि संसारभरिका मान्छेहरूले तेरो डेस्टिनेसन कहाँ हो भन्दाखेरि म चितवन भन्दाखेरि हामीलाई सहज रूपमा चिन्ने खालको वातावरण छ त्यो हिसाबले पनि त्यो चितवन राष्ट्रिय निकुञ्ज वरपर बस्ने बासिन्दाहरू यसको संरक्षण विशेष गरी बाघ लगायतका अन्य चाहिँ महत्त्वपूर्ण चाहिँ जनावरको संरक्षणमा चाहिँ हामीलाई त्यो सँगसँगै के भने यहाँको चाहिँ हामीले जैविक विविधता मैले भने यहाँको चाहिँ वन जङ्गल यहाँको चाहिँ ताल तलैया सिमसारहरूको संरक्षण गरिएन यदि भने त्यसको प्रत्यक्ष प्रभाव हाम्रो समुदायमा पर्छ। हाम्रो समुदायको हामी देखिरहेका छौँ अहिले चाहिँ के अरे गर्मीका सिजनहरूमा तपाईँ हाम्रो चाहिँ खोलाका चाहिँ के अरे घरका इनारहरू धाराहरू सुक्ने परिस्थिति निर्माण भएको छ। हामीले त्यो वन जङ्गलको चाहिँ संरक्षण सँगसँगै त्यो सिमसारहरूको संरक्षण गर्दै हामी त्यो खालको परिस्थिति निर्माण गऱ्यौँ भने त्यसको त्यसको के अनुकूल बन्छ त्यसले स्वाभाविक हिसाबले त्यो हुने बित्तिकै खानेपानीको व्यवस्था हुन्छ चिसो चिस्यान हुने बित्तिकै त्यहाँ घाँसको व्यवस्था हुन्छ त्यहाँ घाँसको व्यवस्था हुने बित्तिकै त्यहाँ चित्तलहरू चाहिँ त्यहाँ चर्ने कुरा हुन्छ चित्तलहरू आहार जातिको व्यवस्था भन्ने बित्तिकै बाघको स्वतः संरक्षण हुने हिसाबले यसमा जनताको भूमिका वास्तवमा एकदमै जनताको भूमिका, किनभने त्यो जङ्गल प्रवेशका कुरा अनि जङ्गल प्रवेश गर्दाखेरि चाहिँ जनावरको आनी बानीका कुरा हामी सबै कुरामा यो कुरा सचेत गराउन सक्यौँ र यो जैविक विविधतामाथि जन विविधताको संरक्षण चाहिँ हाम्रो दायित्व भन्ने कुरा जनतालाई बुझाउन सक्दाखेरि वास्तवमा चितवनका जनताले त म एकदम सेल्युट पनि गर्न चाहन्छु। एकदमै दुःख सहेर पनि आफ्नो चाहिँ आफ्नो घर परिवार गुमाएर पनि आफ्नो पशु चौपाया गुमाएर पनि आफ्नो बालीनालीमा क्षति सहेर पनि चितवनका जनताले अथवा चितवन यस चित राष्ट्र निकुञ्ज वरपरका जनताले चाहिँ यो संरक्षण चाहिँ किनभने यसले वास्तवमा हाम्रो आर्थिक चाहिँ नै समग्र जिल्लाको मात्रै होइन समग्र राष्ट्रको आर्थिक स्थितिलाई पनि चलायमान गराएको छ कि अनि एउटा खालको चाहिँ कुनै कुराको छ किनभने यो पर्याप्त पर्यटक हिसाबले चाहिँ चितवन यसको वरपर रहेको चितवन राष्ट्रिय निकुञ्ज वरपर रहेको जिल्लाहरू बस्तीहरू काफी पर्यटकीय गतिविधिहरू भएको छन् र त्यहाँ थुप्रै खालका होटल रोजगारीका अवसरहरू सिर्जना भएको छ, होटलहरू होमस्टेहरू सिर्जना भएको छन्, त्यसका मार्फत मान्छेले त्यहाँको स्थानीय समुदाय रोजगारी पाएको छ। त्यो हिसाबले चितवन नै तेस्रो पर्यटकीय गन्तव्य बन्नुको प्रमुख कारण भनेको यहाँको चितवन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्जको बाघ गैँडा र यहाँको जैव विविधता हो। यो यो जैव विविधताको संरक्षण चाहिँ यो हाम्रा निम्ति हो भन्ने कुरा त्यो समुदायलाई हामीले बुझाउन सकेका छौँ। हामी अझै त्यसलाई अझै कतिपयलाई बुझाउन बाँकी छ। अघि मैले भने केही हामीले केही उहाँहरूलाई परेका अप्ठ्याराहरू केही सहज गर्नुपर्ने राष्ट्रिय निकुञ्ज अथवा मध्यवर्तीका कारणले परेका अप्ठ्याराहरूलाई हामी सहजीकरण गर्दै जनताको र चाहिँ यो मध्यवर्तीका जनताको र चाहिँ यो निकुञ्जको अथवा मध्यवर्तीको उप समितिको बिचको सम्बन्धलाई अझै हार्मोनीपूर्ण बनाउँदै बढीभन्दा बढी जनतालाई कसरी चाहिँ के अरे सेवा प्रदान गर्न सकिन्छ, उहाँलाई कसरी निकुञ्जबाट परेको चाहिँ प्रभावलाई कसरी न्यूनीकरण निकुञ्ज भनेर वन्यजन्तुबाट परेको प्रभावलाई कसरी न्यूनीकरण गरेर उहाँलाई निकुञ्जको कारणले मैले यो बेनिफिट लिएँ, निकुञ्ज यहाँको मध्यवर्ती क्षेत्र भएको कारणले मैले चाहिँ रोजगारीको अवस्था पाएको छु, हामीले यसरी आय आर्जन गरेका छौँ भन्ने कुराको महसुस गराउने गरी हामीले कामलाई अगाडि बढाउनुपर्छ। त्यही हिसाबले हामीले प्लानिङ गरिरहेका छौँ।
श्रोता साथी, आजको कार्यक्रमसँगै रेडियो कार्यक्रम प्रकृतिको बाघ विशेष श्रृङ्खला पूरा भएको छ। यस बीचमा हामीले बाघको संरक्षणमा निरन्तर क्रियाशील जिम्मेवार व्यक्तित्वहरूसँग विशेष कुराकानी एवं मानव र वन्यजन्तु बीचको द्वन्द घटाउने सचेतनामूलक नाटक प्रस्तुत गर्यौं। यसबीचमा कार्यक्रम सुनेर यहाँहरूले दिनुभएको सकारात्मक प्रतिक्रियाले हामीलाई उत्साह थपेको छ। बाघ र अन्य वन्य जनावरहरूको संरक्षणमा आम नागरिकहरूको सहभागिता बढाउने उद्देश्यले सञ्चालित यो कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सबैलाई र प्रसारण गरी सहयोग गर्ने एफएम रेडियोहरूलाई कार्यक्रम उत्पादन पक्षका तर्फबाट धेरै धन्यवाद। निकट भविष्यमा हामी गैंडा र अन्य जनावर विशेष रेडियो कार्यक्रमहरूसँगै आउने नै छौं। तबसम्मका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा परिवार र स्वदेश एफएम परिवार सहित कार्यक्रम सञ्चालिका म दीप्ति विश्वकर्मा पनि बिदा माग्छु। यहाँहरूको बाँकी समय राम्रो रहोस्। धन्यवाद। नमस्ते। जय संरक्षण।